الحمد لله وكفى والسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وداود وسليمان إذ يحكمان في الحرث إذ نفشت فيه غنم القوم وكنا لحكمهم شاهدين ففهمناها سليمان وكلا آتينا حكما وعلما وسخرنا مع داود الجبال يسبحن والطير وكنا فاعلين إلى الآخر. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو سورة الأنبياء کی ان آیات کی تفسیر پڑھ رہے تھے، معرف القرآن کی جلد نمبر 6 سے پیج نمبر 212 کے اوپر تھے. ہم پچھلی کلاس میں پہلا پیراگراف ہم نے پڑھا تھا جس میں حضرت مفتی محمد شفیع رحمۃ اللہ علیہ نے یہ نقطہ بیان کیا تھا اس مضمون کے تحت کہ جو سنت و حرفت سیکھنا ہے، یعنی اللہ تعالیٰ نے جو داؤد علیہ السلام کو یہ صنعت عطا فرمائی تھی، وَعَلَّمْنَاهُ صَنْعَةَ لَبُوسٍ لَكُمْ، کہ ہم نے اس کو یہ علم دیا تھا تمہارے لیے لبوس کی صنعت بنانے کا. لبوس کیا چیز تھی؟ لبوس جو ہے وہ زرہ بکتر آرمر جس کو انگریزی میں کہتے ہیں، یعنی اپنی حفاظت کے لیے جو فوجی لوگ چیزیں پہنتے ہیں. پہلے زمانے میں یہ لوہے کی بنی ہوئی چیزیں ہوتی تھیں جن کے اوپر تلوار کی کاٹ اثر نہ کر سکے، اور آج کے زمانے میں یہ مختلف دوسرے مٹیریلز ہوتے ہیں، ان کی چیزیں پہنتے ہیں. جیسے آپ نے دیکھا ہوگا پولیس والے بھی پہنتے ہیں، اور جیکٹس ہوتی ہیں، یہ بلٹ پروف جیکٹس جن کو کہتے ہیں. تو اب جو ہے وہ تھوڑا اس کا مٹیریل چینج ہو گیا ہے، لیکن مقصد جو ہے وہ آج بھی وہی ہے کہ ہتھیار کا اثر نہ ہو. تو اس میں لکھا تھا کہ جو صنعتیں اللہ تعالیٰ نے سکھائی ہیں، تو ان صنعتوں کو خود سیکھنا اور دوسروں کو سکھانا، اگر اس میں خدمت خلق کی نیت ہو اور صرف کمائی ہی مقصود نہ ہو، تو یہ ثواب کا باعث ہوتا ہے. ٹھیک ہے، تو اس میں آپ کو چند باتیں اس حاجز نے کہی تھیں کہ صرف کمائی مقصود نہ ہو. ٹھیک ہے نا، یہ ایک بڑا امپورٹنٹ پوائنٹ تھا کہ صرف کمائی مقصود نہ ہو. کیوں؟ اس لیے کہ جب کوئی شخص کوئی کام کرتا ہے اور اپنا پورا وقت لگا کر کے وہ کام کرتا ہے اور پوری تندہی کے ساتھ وہ کام کرتا ہے، تو اس کو ضروری ہو جاتا ہے کہ وہ اسی کام کو جو ہے وہ اپنے رزق کا سبب بھی بنائے. ٹھیک ہے نا، کمانے کا سبب بھی بنائے. ٹھیک ہے نا، کیونکہ ایسا نہیں ہے اس دنیا کا نظام کہ کوئی شخص جو ہے وہ سارا دن جو ہے وہ کوئی اور کام کرے اور اس کو جو ہے وہ کسی اور وجہ سے جو ہے وہ رسک مل رہا ہو، جو کہ وہ نہیں کر رہا. جو وہ کام نہیں کر رہا تو اس کے تھرو رسک اللہ تعالیٰ نہیں دیتے ہیں. یہ عمومی اصول ہے یہ. ٹھیک ہے، خصوصی اصول کیا ہے اللہ تعالیٰ کا؟ معجزاتی طور پر رسک دیتے ہیں، جیسے من اور سلوہ. ٹھیک ہے نا، من اور سلوہ یہ معجزاتی طور پر اللہ تعالیٰ نے بنی اسرائیل کو رزق دیا تھا. بنی اسرائیل جو ہے وہ من اور سلوہ کے لیے کام نہیں کرتے تھے. ٹھیک ہے نا، تو یہ من و سلوہ جو ہے وہ پھر مشہور ہو گیا کہ بھئی معجزاتی طور پر اللہ تعالیٰ کسی کو کھلا سکتے ہیں، لیکن یہ معجزہ ہے. اصول یہ نہیں ہے. اصول یہی ہے کہ آپ جس چیز کے اوپر اپنا وقت لگائیں گے، محنتیں صرف کریں گے، آپ کو وہیں سے ہی رزق ملے گا. ٹھیک ہے، تو یہ ایک اہم پوائنٹ اس وجہ سے بھی ہے کیونکہ ہم اکثر جو ہے نا وہ اس قسم کے ڈائیلاگس بول جاتے ہیں کہ جیسے کوئی اسکول چلا رہا ہے. ٹھیک ہے نا، تو اب اسکول چلانے والے جو ہیں جب اپنے اخراجات پورے کرنے کے لیے فیس لیتے ہیں. ٹھیک ہے نا بھائی، اسکول چلانا ہے، اسکول کی بلڈنگ ہے، اسکول کے اندر جو ہے وہ آپ نے ٹیچرز ہائر کیے ہوئے ہیں، ان کو آپ نے سیلریز دینی ہے، انہوں نے بھی کھانا کھانا ہے، اپنے بچوں کو کھلانا ہے، اپنے گھر کا انتظام کرنا ہے. جو ایڈمنسٹریٹرز ہیں انہوں نے بھی کھانا پینا کرنا ہے، بچوں کو چلانا ہے، اپنے گھر کا نظام چلانا ہے. تو اب وہ رکھتے ہیں فیس رکھتے ہیں بچوں سے. ٹھیک ہے نا، تو ہم یہ کیا کہتے ہیں؟ یہ تو جی انہوں نے تعلیم کو بزنس بنا لیا ہے، تعلیم کو بزنس بنا لیا ہے. ٹھیک ہے نا، تو ہم زیادہ تر جو ہے نا وہ بغیر سوچے سمجھے اس طرح کے الفاظ کہہ دیتے ہیں. ہم یہ نہیں سوچتے کہ بھائی اگر وہ فیس نہ رکھیں تو وہ کھائیں گے کہاں سے.
ठीक है, उनका निजाम कैसे चलेगा, उनकी गाड़ी के अंदर पेट्रोल कहाँ से आएगा, कोई मन और सलवा तो नहीं ऊपर से उतरेगा ना। तो उन्होंने फीस रखी है, तो फीस रखना कोई नाजायज काम नहीं है, बिल्कुल भी बुरा काम नहीं है। उसको हम इस तरीके से बिजनेस बना लिया कह करके जो है ना वो बुरा ना बना दिया करें। हाँ ये जरूर है कि जिस तरीके से तेल बेचने वाला ताजर वो तेल की जो कीमत वसूल करता है वो उतनी ही होनी चाहिए कि जितनी की मार्केट के हिसाब से है, राइट। ऐसा ना होना चाहिए कि मार्केट में जो तेल की प्राइस है जो के उसको वसूल करना उसके लिए जायज है, वो उससे 3 गुना ज्यादा प्राइस लेना शुरू कर दे। अगर 3 गुना ज्यादा प्राइस लेगा तो फिर उसको भी बुरा भला कहा जाएगा, समझा जाएगा कि भाई तुम तेल इतना 3 गुना प्राइस के ऊपर क्यों बेच रहे हो, 2 गुना प्राइस के ऊपर क्यों बेच रहे हो, ठीक है ना। उसी तरीके से जो स्कूल के एडमिनिस्ट्रेटर्स हैं उन्होंने जो फीस रखी है, तो अगर एक यानी बात वही है कि जी कोई स्टैंडर्ड हो, उस स्टैंडर्ड के हिसाब से अगर उन्होंने फीस रखी है, ठीक है, तो उसको आप बिजनेस बनाना नहीं कह सकते, वो जरूरत है। हाँ उससे अगर तिगनी फीस रखने जैसे कि आजकल है मामला अनफॉर्चुनेटली, ठीक है ना, तो उसको कह सकते हैं कि हाँ भाई ये इन्होंने बिजनेस बना लिया इसको, ठीक है ना। यानी बिजनेस बना लिया कम एक्चुअली जुमला तो सही नहीं है, उसको कह देना चाहिए कि इन्होंने एक्सप्लॉयटेशन का एक निजाम बना दिया, वरना बिजनेस तो भाई है, बिजनेस के बगैर तो काम नहीं चल सकता ना, लोग खा पी नहीं सकते, ठीक है ना। उसी तरह से डॉक्टर साहब जो है वो अपने ट्रीटमेंट के ऊपर जो अगर फीस लेते हैं तो हम कहते हैं जी इन्होंने जो है ना वो इंसानों की सेहत के को जो है वो बिजनेस बना लिया, भाई वो डॉक्टर साहब ने भी तो खाना पीना करना है कि नहीं करना है, ठीक है। अब ये हुकूमत का काम होता है, ये हुकूमत का काम होता है कि वो प्राइसेस जो है ना वो सेट करे कि भाई फलाने प्रोफेशन के लोग जो हैं वो इतनी फीस ले सकते हैं, इससे ज्यादा जो है वो एक्सप्लॉयटेशन में आ जाएगा, राइट। लोगों की जो है वो यानी लोगों के साथ ज्यादती की के अंदर आ जाएगा अगर इससे ज्यादा फीस लेंगे या इससे ज्यादा अगर प्राइस चार्ज करेंगे तो वो जो है वो मार्केट वैल्यू से ज्यादा है, तो उसकी इजाजत जो है वो नहीं होगी। ये काम है हुकूमत का, राइट। हुकूमत यानी उसके कामों में से ये काम है। अब अगर हुकूमत अपना काम ना करे तो इसका मलबा जो है वो आप लोगों के ऊपर तो नहीं डाल सकते ना कि जी वो बिजनेस बना लिया उन्होंने वगैरह वगैरह, ठीक है। बहरहाल तो ये एक बात थी, और दूसरी बात इसके अंदर अहम ये थी कि सिर्फ खिदमत खल्क की नीयत करने से सवाब मिलना नहीं शुरू हो जाता, बल्कि जो काम कर रहे हैं वो काम जायज भी होना चाहिए, ठीक है ना, जायज भी होना चाहिए। और दूसरा ये कि उसके अंदर शरीयत की खिलाफ वर्जी नहीं होनी चाहिए, जैसे झूठ नहीं होना चाहिए उसके अंदर। भाई खिदमत खल्क जो है मैं तो गरीबों के साथ खिदमत खल्क करूंगा और अमीरों के साथ जो है मैं झूठ बोलूंगा, राइट। या ये कि वो जो मशहूर फूलन देवी भोपाल की जो थी ना, एक फूलन देवी, कि भाई अमीरों से जो है वो डाका डाल करके पैसा लूटे और गरीबों की मदद करे कि जी खिदमत खल्क हो रही है, तो अमीरों से लूट के गरीबों में बांट देना जो है ये भी चोरी डाका हराम है, इसकी भी इजाजत नहीं है, इससे भी सवाब नहीं मिलता। उसी तरीके से बेपर्दगी का गुनाह करके कोई जो है वो जा करके खिदमत खल्क कर रहा है, तो भाई आपका जो गुनाह है अजीम जो आप कर रहे हैं तो उसका आपको आपकी सजा मिल रही है, खिदमत खल्क का सवाब ऐसे ऐसे हमारे दीन के अंदर नहीं मिलता, ठीक है। बाकी अपनी जिम्मेदारियां, ये भी आखिरी में बात हुई थी कि अपनी जिम्मेदारियां छोड़ करके जो है ना जो आपके ऊपर फराइज हैं वाजिबात हैं उनको छोड़ करके जो है वो आप नफली काम कर रहे हैं जा करके, खिदमत खल्क ये नफली काम है, ठीक है। तो अब नफली काम कर रहे हैं और फराइज छोड़ रहे हैं तो इससे भी सवाब नहीं मिलता है, ठीक है। तो ये सारी बहुत अहम बात है, ये हमारे जहन में क्लियर होना तो फिर हम अपने बारे में भी सही फैसले कर सकेंगे, गलत फैसले नहीं कर लेंगे, और हम दूसरों के बारे में भी सही फैसला कर सकेंगे। हम खिदमत खल्क का नाम सुन करके जो है ना बड़ी आसानी से यानी लेट जाते हैं, हाँ भाई कितने अच्छे लोग हैं खिदमत खल्क कर रहे हैं, है ना, खिदमत खल्क के नाम के ऊपर सब कुछ कुर्बान। नहीं, ये बिल्कुल भी ऐसा नहीं है, फराइज कुर्बान नहीं हो सकते खिदमत खल्क के नाम पर, ठीक है। किसी को कोई सवाल है तो पूछ लें, किसी ने लिखा भी है एक तो वो मैं पढ़ता हूँ कि अब कोई क्या जैसे स्टेशनरी हम बाहर से भी ला सकते हैं लेकिन वो वही पे लेना लाज वहीं से लेना लाजमी कर देते हैं, वहां पे कह सकते हैं कि लाजिम बना देते हैं कि जी स्टेशनरी जो है ना वो आप स्कूल वालों से ही खरीदें। देखिए डिपेंड करता है कि वो जो स्टेशनरी अपने पास से ही खरीदना लाजिम बना देते हैं या यूनिफॉर्म जो है वो स्कूल वाले अपने पास से ही खरीदना लाजिम बना देते हैं, तो डिपेंड करता है, इसमें देखना होगा कि वो जो ये कर रहे हैं तो इसमें भी जो है वो अगर मार्केट से आपको वही यूनिफॉर्म या स्टेशनरी उसी प्राइस पे मिल रही है जिस प्राइस पे वो अपने स्कूल से दे रहे हैं, तो अब वो क्यों दे रहे हैं ये भी तो हो सकता है ना कि जी जैसे स्कूल की ब्रांड उन्होंने बनाई हुई है या स्कूल के यूनिफॉर्म के ऊपर जो वो जो एम्बलम लगाते हैं स्कूल का, लोगो लगाते हैं, तो वो जो है वो खाली स्कूल वाले ही ये काम कर सकते हैं, आम मार्केट से आपको वो चीज़ नहीं मिल सकती। तो इन वजूहात की वजह से अगर वो कोई ऐसी कंडीशन लगाते हैं कि जी आप हमारे पास से ही खरीदें, तो इतना ज्यादा इसमें कोई कोई हराम का फतवा भी नहीं दिया जा सकता इसके ऊपर, नाजायज का फतवा भी नहीं दिया जा सकता। हाँ बात वही आती है कि वो वही मटेरियल जो मार्केट से जिस प्राइस का मिल रहा है अपने पास से खरीदने के ऊपर वो दुगनी प्राइस के ऊपर दे रहे हैं, और हाथ भी मरोड़ करके कि नहीं जी आपने तो हमसे ही खरीदना है, दूसरे से नहीं खरीदना। तो इसमें काफी सारी तफसीलात होती हैं। इसी वजह से जब उलमा से कोई सवाल पूछा जाता है ना, तो इन सारी तफसीलों तफासिल को सामने रख करके फिर जवाब देते हैं। ठीक है, जैसे एक डॉक्टर साहब हैं, कहते हैं कि मैं अमीर पेशेंट से ज्यादा चार्ज करता हूँ ताकि गरीब की हेल्प कर सकूं, तो क्या ये ठीक है? नहीं, वो अपने पेशेंट्स के माली हालात को देख करके अगर वो अपने गरीब पेशेंट से कम चार्ज करें, ठीक है, और अमीर पेशेंट से जो है वो अपना नॉर्मल चार्ज करें, जो वो उन्होंने अपना एक फीस का स्टैंडर्ड बनाया हुआ है, ठीक है, जो कि मार्केट वैल्यू के हिसाब से वो अमीर से चार्ज कर रहे हैं और गरीब से जो है वो उससे कम चार्ज कर रहे हैं, तो इसमें तो बुराई नहीं है, इसमें तो अच्छा ही है, ठीक है। लेकिन अगर अमीर से बहुत ज्यादा चार्ज कर रहे हैं और गरीब से जो है वो बिल्कुल ही, यानी गरीब से जो है वो अपनी नॉर्मल फीस चार्ज कर रहे हैं और अमीर से जो है वो बहुत ज्यादा चार्ज कर रहे हैं, इसकी इजाजत नहीं है। ये नहीं है कि जी अमीर है तो इस वजह से उसकी प्राइस जो है ना वो आप बढ़ा दें, ठीक है। हाँ, जो स्टैंडर्ड प्राइस है उससे घटा करके आप गरीब से चार्ज कर सकते हैं। क्यों? इसलिए कि जो प्राइस सेट की जाती है ना उसमें प्रॉफिट मार्जिन तो होता है, प्रॉफिट मार्जिन के बगैर जो है वो प्राइस सेट ही नहीं की जाती। तो करना ये चाहिए कि जो प्रॉफिट मार्जिन जो है ना ये गरीब के लिए हम कम कर दें, या ये कि गरीब के लिए हम प्रॉफिट रखें ही नहीं, कि हम प्रॉफिट नहीं चार्ज करेंगे, हम सिर्फ कॉस्ट बेसिस के ऊपर गरीब को दे देंगे, जितनी हमें कॉस्ट पड़ी है उतनी चीज हम गरीब को जो है ना उसी प्राइस के ऊपर दे देंगे, ठीक है ना। जबकि अमीर से जो है वो हम जो हमारा एक स्टैंडर्ड प्रॉफिट मार्जिन है वो प्रॉफिट रख करके फिर हम उससे चार्ज करेंगे, ठीक है। बहरहाल बाकी ये मुफ्ती हजरात का की फील्ड है, वही इसके ऊपर जो कि मार्केट की सारी चीजों से वाकिफ होते हैं, उनका काम ही होता है, तो वो इसके ऊपर मजीद अच्छे से बात कर सकते हैं। अच्छा, हजरत सुलेमान अलैहिस्सलाम के लिए हवा की तस्खीर और उसके मुतअल्लिका मसाइल। फरमाते हैं कि हजरत हसन बसरी रहमतुल्लाह अलैह से मनकूल है कि जब हजरत सुलेमान अलैहिस्सलाम का ये वाकया पेश आया कि लश्करी घोड़ों के मुआयने में मशगूल होकर असर की नमाज फौत हो गई, ठीक है, उनकी आर्मी में जाहिर है उस जमाने के जो जो जरिए आमदोरफ्त था मिलिट्री वालों के लिए वो तो खासकर घोड़े होते थे, तो ये एक वक्त एक दिन जो है ना ये असर की नमाज के बाद जो है वो लश्करी घोड़ों का मुआयना करना शुरू हुए, ठीक है, तो उसमें इतने ज्यादा मुनहमिक हो गए कि इनकी असर की नमाज फौत हो गई, सूरज गुरूब हो गया, ठीक है। तो उनको फिर अपनी इस गफलत पर बहुत अफसोस हुआ और ये घोड़े जो इस गफलत का सबब बने थे उनको बेकार करके छोड़ दिया। अब उसकी काफी तफसील है, ये वाकया जो है वो सूरह सौद के अंदर आता है, जैसे हजरत ने यहाँ पे लिखा है कि उन्होंने घोड़ों के साथ क्या किया, वही उनको इस बात पे बहुत गम हुआ, अफसोस हुआ, तो उन्होंने घोड़ों को जो है ना वो या तो उनको तलवार से मारना शुरू किया या उनको वैसे जो है वो यानी छोड़ दिया, कुछ इस किस्म का उन्होंने किया था कि जिससे कि वो बेसिकली आर्मी के लिए जो है ना वो अब काबिले इस्तेमाल नहीं रहे थे। चूंकि उनका ये अमल अल्लाह की रजा जोई के लिए हुआ था, इसलिए अल्लाह ताला ने उनको घोड़ों से बेहतर और तेज रफ्तार सवारी हवा की अता फरमा दी, ठीक है। तो ये जो हवा की सवारी उनको मिली थी उसके पीछे ये बैकग्राउंड था। हजरत हसन बसरी रहमतुल्लाह अलैह से ये बात मनकूल है, ठीक है। तो इस वाकये की तफसील और इससे मुतअल्लिका आयात की तफसील सौद में आएगी इंशाअल्लाह ताला। वले सुलेमान रीहा आसिफा, सुलेमान के लिए रीह बहुत ही तेज चलने वाली जो हवा थी ना उसको हमने मुसख़र कर दिया था, जैसे दाऊद अलैहि सलाम के लिए आया और फिर उसके बाद सुलेमान अलैहि सलाम के लिए ये वाली बात आई। तो फरमाते हैं कि ये जुमला साबिका सखरना मा दाऊद पर अतफ है, यानी उसी के ऊपर ये जो है ना वो एड ऑन हुआ हुआ है, कॉन्कैटिनेट हुआ हुआ है पीछे वाले जुमले के ऊपर। सखरना का जो फेल है यानी हमने मुसख़र कर दिया, ये जिस तरह दाऊद अलैहिस्सलाम के ऊपर अप्लाई हो रहा है,
اسی طریقے سے یہ سلیمان علیہ السلام کے اوپر بھی اپلائی ہو رہا ہے کہ ہم نے سلیمان کے لیے, ٹھیک ہے, یعنی جیسے اللہ تعالیٰ نے حضرت داؤد علیہ السلام کے لیے پہاڑوں اور پرندوں کو مسخر کر دیا تھا جو ان کی آواز کے ساتھ تسبیح کیا کرتے تھے, اسی طرح حضرت سلیمان علیہ السلام کے لیے ہوا کو مسخر کر دیا تھا جس پر سوار ہو کر وہ جہاں چاہتے بہت جلد آسانی سے پہنچ جاتے تھے. اس جگہ یہ امر قابل لحاظ ہے, یعنی اس کا ہمیں لحاظ رکھنا چاہیے, اس کے اوپر ہمیں ذرا توجہ دینی چاہیے اس بات کے اوپر, اس امر کے اوپر کہ تسخیر داؤد علیہ السلام میں تو لفظ مع استعمال فرمایا, مع کا مطلب ہوتا ہے ساتھ, جیسے اردو میں بھی ہم کہتے ہیں معیت, ساتھ ساتھ ہونا, تو داؤد علیہ السلام کے لیے اللہ تعالیٰ نے مع کا لفظ استعمال کیا, وسخرنا مع داؤد الجبال, ٹھیک ہے نا, یسبحنا والطیر, ٹھیک ہے. اور یہاں یعنی سلیمان علیہ السلام کے بارے میں اللہ تعالیٰ نے حرف لام کے ساتھ فرمایا کہ ہوا کو سلیمان علیہ السلام کے لیے مسخر کر دیا تھا, لی سلیمان, لی کا ترجمہ لی کیا جاتا ہے اردو میں. اس میں لطیف اشارہ, لطیف اشارہ مطلب ایک بڑا باریک سا اور بڑا یعنی ڈیلیکیٹ قسم کا ایک اشارہ اس کے اندر یہ ہے, اس بات کی طرف ہے کہ دونوں تسخیروں میں فرق تھا, وہ مع والی تسخیر تھی, یہ لی والی تسخیر تھی. کیا مطلب؟ کہ داؤد علیہ السلام جب تلاوت کرتے تو پہاڑ اور پرندے خود بخود تسبیح کرنے لگتے تھے, ان کے حکم کے منتظر نہ رہتے تھے, ٹھیک ہے, کہ بھائی داؤد علیہ السلام حکم کریں گے میرے ساتھ تم بھی تسبیح کرو, میں اکیلا تسبیح کروں تم کیوں کر رہے ہیں, ایسا نہیں ہوتا تھا, وہ خود بخود یعنی اللہ کے حکم سے وہ تسبیح کر دیتے تھے. میوٹ کر دیجئے. تو جبکہ حضرت سلیمان علیہ السلام کے لیے ہوا کو ان کے حکم کے منتظر بنا دیا گیا, جب چاہیں اس طرف جانا چاہیں, ہوا کو حکم دے دیا اس نے پہنچا دیا, ٹھیک ہے, پھر جہاں اترنا چاہیں وہاں اتار دیا, پھر جب واپس چلنے کا حکم ہوا واپس پہنچا دیا, ٹھیک ہے نا, یعنی گویا کہ ہوا جو ہے نا وہ ایک جنس کی شکل اختیار کر گئی تھی ان کے لیے, گویا کہ ایک زندہ جاویدہ ایک پرسنالٹی ہے ہوا, ٹھیک ہے نا, ایک جیتی جاگتی جیسے ہم کہتے ہیں نا, ایک شخصیت ہے ہوا, تو وہ ہوا کو ایسے حکم دیا کرتے تھے, اب مجھے لے کر کے چلو, مجھے فلانی جگہ لے کر کے چلو, پھر اب جو ہے وہ مجھے وہاں پہ اتار دو, لینڈنگ کروا دو میرے تخت کی, اور اب وہاں سے مجھے پھر ٹیک آف کرواؤ, اور پھر اس کے بعد جو ہے وہ فلانی جگہ پہ جا کر کے مجھے لینڈنگ کروا دو. تو سلیمان علیہ السلام باقاعدہ اس طریقے سے کمانڈز دیا کرتے تھے, اس لیے جو ہے نا اللہ تعالیٰ نے لیے کا لفظ استعمال کیا کہ جو وہ کہیں وہ کرنا ہوتا تھا ان کو, ہوا کو, جبکہ پرندے ورندے جو ہے وہ ان کو داؤد علیہ السلام کو حکم نہیں دیا کرتے تھے, وہ کرنا شروع ہو جاتے تھے, ان کا یہ کرنا ہی داؤد علیہ السلام کا معجزہ تھا. تفسیر ابن کثیر میں تخت سلیمان علیہ السلام جو ہوا پر چلتا تھا اس کی کیفیت یہ بیان کی ہے کہ سلیمان علیہ السلام نے لکڑی کا ایک بہت بڑا وسیع تخت بنوایا تھا. تخت تو سب سمجھتے ہیں نا, جس طرح سے سٹیج, یہاں پہ تخت سے مراد وہ کوئی ایک 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 یعنی چھوٹا سا ایک بستر ٹائپ کی کوئی چیز نہیں, یا یہ کہ بیٹھنے والی ایک کرسی نہیں, بلکہ جیسے شادیوں میں آپ نے دیکھا ہوگا یا کسی بڑی سی کانفرنس ہوتی ہے تو اس میں لوگ جو ہے نا وہ نیچے کی طرف ویسے کرسیاں لگی ہوئی ہوتی ہیں یا صوفے لگے ہوتے ہیں, وہاں بیٹھے ہوتے ہیں, اور جو مہمان خصوصی اور جو دوسرے لوگ ہوتے ہیں پریزنٹ کرنے والے جو لوگ ہوتے ہیں وہ ایک بہت بڑے اسٹیج کے اوپر بیٹھے ہوئے ہوتے ہیں. تو گویا کہ یہ انہوں نے ایک سٹیج بنوایا تھا جس پر خود ما آیان سلطنت, یعنی وہ لوگ جو کوئی ان کو سلطنت چلانے میں اسسٹ کرتے تھے, یعنی وزیر وزرا مشیر وغیرہ, ٹھیک ہے, ان کو آیان سلطنت کہتے ہیں, تو وہ خود ما آیان سلطنت اور ما لشکر اور آلات حرب کے سب سوار ہو جاتے تھے, یعنی پوری آرمی سوار ہو جاتی تھی, خالی جو ہے وہ گورنمنٹ آفیشلز نہیں. پھر وہ ہوا کو حکم دیتے, وہ اس عظیم الشان وسیع و عریض تخت کو اپنے کاندھوں پر اٹھا کر جہاں کا حکم ہوتا وہاں جا کر اتار دیتے. یعنی کتنا بڑا وہ تخت ہوگا کہ اس کے اوپر جو ہے وہ گھوڑے بھی سوار ہوئے ہوئے ہیں, یعنی گھوڑے وہاں پہ جب پہنچنے کے بعد تو بہرحال تھوڑے بہت گھوڑوں کی ضرورت پڑتی ہوگی, لڑائی وڑائی کرنے کے لیے بھی تو گھوڑے چاہیے ہوتے ہیں نا, خالی سفر کے لیے تو تھوڑے گھوڑے چاہیے ہوتے ہیں.
तो शायद घोड़ों को भी साथ लेकर के और अपने तलवारों, नेजों, ढालों, तीर कमान सबको लेकर के जाए वो उस पर सवार हो जाते। तो हवा फिर उसको अपने कंधों पर उठाकर जहां का हुक्म होता वहां जाकर उतार देती थी। ये हवाई तख्त सुबह से दोपहर तक एक महीने की मुसाफत तय कर लेता था। यानी उस जमाने में जो घोड़ों के ऊपर या पैदल जो सफर करने में एक महीना लगता था, तो उतना जो सफर है ना ये बस सुबह से लेकर के दोपहर तक का जो टाइम है जिसमें अराउंड 5-6 घंटे मैक्सिमम, तो इतने में। और फिर दोपहर से शाम तक एक महीने की यानी एक दिन में 2 महीनों की मुसाफत हवा के जरिए तय हो जाती थी। ठीक है, दोपहर तक अगर आप जोहर का टाइम कंसिडर करें तो फजर के कुछ देर के बाद जो यूजली सफर स्टार्ट करने का टाइम था वो दोहा का टाइम था, जिसको चाश्त का टाइम भी कहते हैं। उस वक्त जो है ना वो सफर शुरू होता था। तो उस वक्त से लेकर के जोहर का टाइम, ये अंदाजन जितना बनता था, ठीक है, तो उतना ही टाइम जो है वो जोहर के बाद से लेकर के शाम तक का टाइम, शाम तक का टाइम का मतलब असर की नमाज तक का टाइम, क्योंकि उस जमाने में असर की नमाज तो थी, ठीक है ना, जब भी तो ये जो पीछे वाक्य हमने पढ़ा ना कि असर की नमाज उनकी कदा हो गई, जोहर की नमाज नहीं थी, ठीक है ना। पिछली उम्मतों के ऊपर फजर की नमाज थी और शाम की नमाज थी, जो कि असर मगरिब के दरमियान वाला जो टाइम था ना उस वक्त की नमाज थी। अभी बच्चों की सीरत क्लास के अंदर भी उसका जिक्र हुआ है। तो अब उस नमाज के लिए उनको ठहरना तो होता होगा, ठीक है ना। तो फजर की नमाज के बाद अपना सफर शुरू किया, इशराक उशराक का टाइम खत्म हुआ, फिर उसके बाद सफर शुरू किया। और फिर जो है वो दरमियान में जोहर की नमाज तो होती नहीं थी उस जमाने में, लेकिन एक दोपहर का वक्त था, गोया के एक अंदाजा बता दिया कि यहां तक जो है एक महीने की सफर मुसाफत हो जाती थी। फिर उसके बाद जोहर से आगे जितना चलते थे वो एक अनदर सेकंड महीने की मुसाफत हो जाती, ठीक है ना। तो दोनों में इक्वल टाइम लग रहा है। तो इससे एक और बात ये भी पता चली कि जो असर की नमाज जो लोग पढ़ते थे ना, तो इनकी भी असर जो थी वो ठहर करके होती थी, लेट असर होती थी, बहुत जल्दी असर नहीं होती थी, लेट असर होती थी। तो हम भी जो इमाम अबू हनीफा रहमतुल्लाह अलैह के इज्तिहाद को फॉलो करने वाले, इमाम अबू हनीफा रहमतुल्लाह अलैह का इज्तिहाद क्या है कि असर की नमाज जो है वो लेट पढ़ते हैं, देर से, जब एक चीज का साया उसके उसके अपने कद से दुगना हो जाता है, मिसलाइन जिसको कहते हैं, तो उतनी देर के बाद फिर असर के नमाज का वक्त शुरू होता है। जबकि इमाम शाफी रहमतुल्लाह अलैह का इज्तिहाद क्या है कि सुन्नत नबी सल्लल्लाहु अलैहि वसल्लम ये है कि असर की नमाज का वक्त जो है वो जब किसी चीज का साया उसके कद के बराबर हो जाए तब जो है वो असर की नमाज का वक्त शुरू हो जाता है। तो अब ये जो एक कद के बराबर साया जो है ना, ये तो जल्दी हो जाता है ना, सूरज ढलना शुरू होता है ना, तो एक कद के बराबर, यानी जो आपने डंडी खड़ी करी हुई है, कोई लकड़ी खड़ी करी हुई है, उसका साया जो है जैसे जैसे सूरज जो है वो ढलना शुरू हुआ तो इसका साया लंबा होना शुरू हुआ, जैसे ही इसकी लेंथ जो है वो इस लकड़ी के कद के बराबर हो गई, इमाम शाफी रहमतुल्लाह अलैह का इज्तिहाद ये है कि अब नबी अलैहिस्सलाम असर की नमाज पढ़ लिया करते थे, ठीक है। जबकि इमाम अबू हनीफा रहमतुल्लाह अलैह का इज्तिहाद किया है कि नहीं, जब उस लकड़ी का साया उसके कद के डबल हो जाए तब नबी अलैहिस्सलाम असर की नमाज पढ़ा करते थे, ठीक है। तो इसमें तो ज्यादा टाइम लगता है ना, तो ये लंबा टाइम है, यानी जोहर से लेकर के असर की नमाज तक का टाइम लंबा है, ठीक है। और हजरत सुलेमान अलैहिस्सलाम का जो तख्त, इसका जो जिक्र है, तो इसके अंदर भी जो है वो लंबा टाइम, जोहर से लेकर के असर तक की नमाज तक का लंबा टाइम, उसमें भी एक महीने की मुसाफत हो जाती है, ठीक है। मैंने रिपीट कर दिया, आपने उम्मीद है नोट कर लिया होगा इंशाल्लाह। तो बहरहाल, तो ये तो एक जिमनी बात हो गई के इज्तिहाद, असर के टाइम के बारे में भी दोनों के इज्तिहाद में फर्क है, ठीक है, बल्कि दोनों के इज्तिहाद में नहीं, इमाम अबू हनीफा का इज्तिहाद ये है कि जब साया दुगना हो जाए तब असर का वक्त शुरू होता है। और बाकी जो तीन आइमा मशहूर तीन आइमा है ना, इमाम शाफई, इमाम मालिक, इमाम अहमद इब्न हंबल, तीनों का ये है कि जब साया एक मिसल के बराबर हो जाए ना तो उस वक्त असर की नमाज का वक्त शुरू हो जाता है, ٹھیک ہے نا. یہی اجتہادی اختلاف جیسے پیچھے آپ کو ہاتھ باندھنے والی مثال دی تھی, آج جو ہے وہ اثر کی نماز کے وقت والی مثال دے دی. ٹھیک ہے. اچھا تو ایک دن میں 2 مہینوں کی مسافت ہوا کے ذریعے سے طے ہو جایا کرتی تھی. رات میں لوگ سفر نہیں کرتے تھے, ایون مطلب ہوا پہ تخت چل رہا ہے پھر بھی رات میں سفر کرنے کا مزاج تھا ہی نہیں, رات میں سونے کا مزاج تھا, بس نماز پڑھی سو گئے. ٹھیک ہے, تاکہ تہجد کے وقت میں, انبیاء کے اوپر تو تہجد ویسے بھی فرض ہے, ہر نبی کے اوپر. ٹھیک ہے, تو تہجد کے وقت بھی اٹھنا ہوتا ہے تو بھائی سو جائیں گے تبھی آرام سے اٹھیں گے. ابن ابی حاتم نے حضرت سعید بن جبیر رحمتہ اللہ علیہ سے نقل کیا ہے کہ اس تخت سلیمانی پر 6 لاکھ کرسیاں رکھی جاتی تھیں, جس میں سلیمان علیہ السلام کے ساتھ اہل ایمان انسان سوار ہوتے تھے. ٹھیک ہے, یعنی کرسیاں رکھی جاتی تھیں. اب یہ کرسیاں بھی یا تو ان کے کرسیوں کے جو پائے ہوتے تھے وہ کسی طریقے سے یا تو جمے ہوئے ہوتے ہوں گے, کیونکہ یہ جب آسمان کے اوپر یہ اٹھے گا اور پھر اتنی تیزی کے ساتھ یہ سفر کرے گا تو کرسیاں توڑ جائیں. ٹھیک ہے, تو یا تو کرسیاں جمی ہوئی ہوتی تھیں, یا یہ بھی ایک معجزہ تھا کہ اتنی ہوا کے باوجود کرسیاں اڑتی نہیں تھیں اس کے اوپر سے. ٹھیک ہے, تو اب ان کے اوپر نا سب سے پہلے اہل ایمان انسان سوار ہوتے تھے اور ان کے پیچھے اہل ایمان جن بیٹھتے تھے. ٹھیک ہے, اہل ایمان انسان, پھر اس کے بعد ایمان والے جن. مراتب کا لحاظ, مرتبے, کہ انسان کا مرتبہ جنوں کے مرتبے سے زیادہ ہے. ٹھیک ہے, تو مرتبے کے حساب سے. اچھا, پھر اس کے بعد پرندوں کو حکم ہوتا تھا کہ وہ اس پورے تخت پر سایہ کر لیں تاکہ آفتاب کی تپش سے تکلیف نہ ہو. ٹھیک ہے, اب یہ بھی ایک سایہ کا بھی انتظام, یعنی ویسے تو سایہ جو ہے کسی اور چیز سے بھی کروایا جا سکتا ہے, لیکن پرندوں کا سایہ کرنا اس سے شان اور زیادہ بڑھ جاتی ہے. یعنی جتنا زیادہ فینسی چیز ہو, فیسنیشن, جتنی زیادہ فینٹیسی قسم کی چیز ہو نا, اس سے زیادہ جو ہے وہ شان. ہاں بھائی, کسی کے اوپر جو ہے وہ درخت جو ہے وہ سایہ کر دے, ہاں بھائی بہت اچھی بات ہے, درخت نے سایہ کر دیا, لیکن کسی کے اوپر کوئی پرندہ آ کر کے سایہ کر دے, او ہو, یہ تو پرندے بھی ان کا خیال کرتے ہیں. ٹھیک ہے نا, کسی کے اوپر بادل آ کر کے سایہ کر دے, او ہو, بادل کا سایہ تو اس سے بھی زیادہ عظیم ہے. ہمارے نبی علیہ السلام کے اوپر بادل سایہ کیا کرتے تھے. ٹھیک ہے, اب آفتاب کی تپش اللہ تعالیٰ کی مرضی, ورنہ آفتاب کو بھی حکم دے سکتے تھے کہ بھائی اس جگہ پہ اپنی کرنوں کو مت برساؤ, اپنی کرنوں کو اس تخت کے اوپر مت پھینکو. ٹھیک ہے نا, لیکن اللہ تعالیٰ نے اس بات کو زیادہ پسند کیا کہ پرندے اپنے پروں سے سایہ کریں, اس میں میرے نبی کی شان جو ہے وہ زیادہ بڑھتی ہے, زیادہ نظر آتا ہے کہ دیکھو کیا شان ہے ان کی کہ پرندے جو ہے وہ اپنے پروں سے سایہ کرتے. When traveling to Arab countries and Asr Azan is called as per Shafi time, what is the rule for praying namaz if we follow the Hanafi maslak? جب عرب ملکوں کے اندر ہوتے ہیں تو چونکہ یہاں پر مسلک جو ہے وہ شافی یا حنبلی مسلک, سعودی عرب کے اندر حنبلی مسلک ہے بیسیکلی یہاں کا آفیشیل, تو مسجدوں کے اندر اذان جو ہوتی ہے عصر کی تو وہ ان کے مسلک کے مطابق جلدی ہو جاتی ہے, مثل کے اوپر ہو جاتی ہے, سائے مثلی کے اوپر. تو اس کے اوپر احناف کا بھی فتویٰ یہی ہے کہ مسجد کی نماز کی جو افضلیت ہے نا, اس افضلیت کی وجہ سے جو ہے وہ عصر کی نماز ہم انہی کے ٹائم کے اوپر پڑھ لیں. ٹھیک ہے, تاکہ مسجد کی پڑھنے کا جو فضیلت ہے نا وہ مل جائے. ٹھیک ہے, لیکن اگر مسجد کی نماز کسی کو نہیں مل رہی, مطلب مردوں کی بات ہو رہی ہے, کیونکہ مردوں کے لیے جو 25 گنا ثواب 27 گنا ثواب ہے وہ مسجد کے اندر ہے. ٹھیک ہے, تو مرد جو ہے نا وہ مسجد کے اندر عصر کی یعنی انہی کے ٹائم کے اوپر, شافی مسئلہ کے, حنبلی مسئلہ کے ٹائم کے اوپر نماز پڑھ لیں. حرمین کے اندر جاتے ہیں تو حرمین کی جماعت چھوڑتے کوئی تھوڑی ہے, عصر کی نماز جو ہے وہ چھوڑ دی اور بعد میں جا کر کے جو ہے وہ حنفی ٹائم کے اوپر عصر پڑھ رہے. کوئی ایک بندہ بھی ایسا نہیں کرتا, سوائے چند لوگوں کے جن کا کہ بالکل ہی آؤٹ ہے معاملہ. ٹھیک ہے, وہ نہیں پڑھتے پھر وہاں پہ, وہ تو کوئی بھی نماز نہیں پڑھتے. Anyway, تو یہ ان باتوں کے اوپر نا پھر جو اہل علم مفتی حضرات ہوتے ہیں باقاعدہ پھر فتویٰ دیتے ہیں کہ اس صورتحال میں آپ اپنے مسلک کو چھوڑ کر کے پھر دوسرے مسلک کو اختیار کر سکتے ہیں. ٹھیک ہے, البتہ جب مسجد کی جماعت نہیں ملی کسی وجہ سے یا عورتیں, ٹھیک ہے, تو وہ پھر احناف کی ٹائم کے اوپر پڑھیں, ٹھیک ہے, احناف کے ٹائم کے اوپر اثر پڑھیں. صحیح ہے, دیکھیں کتنی بات یعنی عملی مظاہرہ ہے نا اس بات کا کہ ہم ان کو غلط کہتے ہی نہیں کہ وہ غلط ہیں, وہ برے ہیں, انہوں نے نعوذ باللہ گناہ کر دیا کہ اپنا اجتہاد انہوں نے غلط کر دیا. نہیں, بالکل نہیں, وہ بھی صحیح ہے, ٹھیک ہے نا. یہاں پر تو صرف جو ہے وہ اجتہاد, اس اجتہادی فرق ہے, اور اس اجتہادی فرق میں بھی جو ہم جو کر رہے ہیں تو یہ اپنی مرضی سے کہ تھوڑی اپنی خواہش کے تحت تھوڑی پک اینڈ چوز کر رہے ہیں, بلکہ ہم بھی علماء ہی کے فتوے کے مطابق ہی کام کر رہے ہیں کہ بھائی اس معاملے کے اندر آپ حنفی مسلک کو چھوڑ کر کے آپ شافی مسلک کے مطابق عصر کی نماز پڑھ لیں. مقصد سارا کا سارا یہی ہے کہ نفس پرستی نہیں کرنی, بس خواہش پرستی نہیں کرنی. ٹھیک ہے, تو سارے کر لیتے تھے تاکہ آفتاب کی تپش سے تکلیف نہ ہو. پھر ہوا کو حکم دیا جاتا تھا کہ وہ اس عظیم الشان مجمع کو اٹھا کر جہاں کا حکم ہوتا پہنچا دیتی تھی. اور بعض روایات میں ہے کہ اس ہوائی سفر کے وقت پورے راستے میں حضرت سلیمان علیہ السلام سر جھکائے ہوئے اللہ کے ذکر و شکر میں مشغول رہتے تھے, دائیں بائیں کچھ نہ دیکھتے تھے اور اپنے عمل سے توازو کا اظہار فرماتے تھے. ٹھیک ہے, یعنی کیا زبردست سائٹ سینگ ہو سکتی ہے کہ ایسا تخت دے کر کے آپ جو ہے وہ اتنے اونچے ہوا کے اندر اڑ رہے ہیں, تو اب جو ہے وہ چاروں طرف دیکھیں تو کتنا مزہ آتا ہوگا, ہے نا. ہم تو جہاز میں بیٹھے ہوتے ہیں اور نظر بھی کچھ نہیں آ رہا ہوتا سوائے ایک چھوٹی سی کھڑکی ہوتی ہے, تو اسی میں سے ہر وقت باہر دیکھتے رہتے ہیں, ہے نا, اب یہ آ گیا, اب یہ ہو گیا, وہاں پہنچ گئے, ویسا ہو گیا وغیرہ. لیکن ان لوگوں کا تخت جو ہے اس میں تو ماشاء اللہ 360 ویو, یا کم از کم نیچے کا اگر نہیں بھی ہے تو اوپر کا تو پورا کا پورا ویو ہوتا ہوگا. لیکن سلیمان علیہ السلام جو ہے نا وہ اس وجہ سے بھی, یعنی یہ صرف نہیں کہ فضولیات میں اپنا وقت ضائع نہیں کرنا, بلکہ اتنی بڑی اللہ تعالیٰ نے ان کو شان عطا فرمائی تھی کہ اس کا شکر کا جو ان کے اوپر بوجھ ہوتا تھا نا, اس شکر کے بوجھ اور اپنی عاجزی ان کے لیے اتنی اہم ہوتی تھی کہ بس سر جھکائے رہتے تھے, ٹھیک ہے نا, اور اللہ کا شکر ادا کرتے رہتے تھے, ذکر کرتے رہتے تھے, اور توازو کا اظہار فخر دوسروں کو بھی کر کے دکھاتے تھے. اچھا, کسی نے اور کچھ لکھا ہے اسی ٹاپک کے اوپر کہ کوئی حنفی مسلک کے ماننے والے ہوتے ہیں اور کسی اور مسلک کے مسجد میں اثر نماز جماعت کے ساتھ پڑھتے ہیں مگر نیت نفل کی کرتے ہیں, اور پھر انفرادی طور پر اثر کی نماز اپنے وقت پہ پڑھتے ہیں, کیا یہ کرنا صحیح ہے؟ میں نے کبھی نہیں سنا اس طریقے سے کہ اثر کی نماز تو پڑھ رہے ہیں مسجد کے اندر لیکن اس میں جو ہے نا وہ نفل کی نیت کر رہے ہیں اور پھر انفرادی طور پر اثر کی نماز اپنے وقت پر پڑھ رہے ہیں. یہ میں نے کبھی نہیں سنا کہ مطلب اپنے بڑوں سے, مفتی حضرات سے کبھی یہ نہیں سنا کہ ایسا. تو اب یہ کرنا صحیح ہے کہ نہیں ہے, تو بھائی اگر انہوں نے باقاعدہ فتویٰ لیا ہوا ہے, کیا ان کی وجہ ہے, یہ انہیں سے جا کر کے پوچھیں, اس کو نہیں پتا. ٹھیک ہے, ویسے میرا ذاتی خیال یہ ہے کہ ایسا نہیں کرتا کوئی بھی, میں نے آج تک نہیں کسی کو دیکھا نہ سنا اس طرح سے کرتے ہوئے. میرا ذاتی خیال یہ ہے کہ وہ اصل میں کچھ اور کر رہے ہوتے ہیں اور آپ کو ایسا لگ رہا ہے کہ جیسے وہ اثر کی نماز جو ہے نا وہ نہیں پڑھ رہے اور نفل کی نیت کر رہے ہیں. یعنی یہ بھی ویسے بھی ایک سوچنے کی بات ہے نا, یہ مطلب پھر انہیں سے پوچھیں, انہوں نے خود بتایا آپ کو کہ وہ ایسا کرتے ہیں, انہیں سے پوچھیں وہ کیوں ایسا کرتے ہیں. ٹھیک ہے, وہ دوسرا مسئلہ ہو رہا ہوتا ہے, ہو سکتا ہے کہ انہوں نے آپ کو کچھ, یہ بھی ممکن ہوتا ہے. ہم دیکھتے ہیں نا اس طرح کے بہت سارے ایسے مشاہدے آتے ہیں سامنے کہ بندہ بتا کچھ رہا ہوتا ہے, سننے والا کچھ اور سمجھ رہا ہوتا ہے, ایسا بھی ہوتا ہے. ٹھیک ہے, تو ایسا ممکن ہے کہ وہ جو جماعت کے ساتھ جو نفل کی نیت سے پڑھ رہے ہوتے ہیں نا, اس کی دوسری وجہ ہوتی ہے. اس کی وجہ یہ ہوتی ہے کہ ان کو اگر کنفرم پتا ہے کہ مسجد میں جو, کیونکہ یہاں پہ جو عرب ملک ہوتے ہیں نا, تو یہاں پر جو ہے نا مسجد کی ایک جماعت نہیں ہوتی, ٹھیک ہے نا, ایک تو مین امام جو ہے وہ جماعت کروا رہا ہے, وہ تو ٹائم پر ایک ہی جماعت ہوتی ہے, ختم ہو جاتی ہے. اب اس کے بعد کیا ہوتا ہے, مستقل جماعت چلتی رہتی ہے. کوئی بھی بندہ آیا وہ جو ہے وہ کھڑا ہو جائے گا اور تکبیر پڑھ کر کے نا وہ اپنی نماز شروع کر دے گا, پیچھے جو لوگ آ رہے ہیں وہ پھر اس کے پیچھے جماعت بنانا شروع کر دیں گے, ٹھیک ہے نا. تو ایک چین جماعت چلتی ہے یہاں پر, ٹھیک ہے نا, چین یعنی چلتی ہی رہتی ہے جماعت, ٹھیک ہے نا. اب یہ ان کے مسلک کے اندر یہ اس کی اجازت ہے کہ جماعت چلتی رہتی ہے, ٹھیک ہے نا. تو ٹھیک ہے, ان کے مسلک میں اجازت ہے, یعنی شافعی مسلک میں, حنبلی مسلک میں اس کی اجازت ہے, تو وہ اس طرح سے پڑھتے رہتے ہیں, یعنی مستقل جماعت چلتی رہتی ہے. امام ابو حنیفہ رحمۃ اللہ علیہ کے مسلک کے اندر اس کی اجازت نہیں ہے. امام ابو حنیفہ کے مسلک میں یہ ہے کہ مسجد جو ہے نا تو اس میں ایک ہی جماعت کی جا سکتی ہے. اب اگر کسی نے اس جماعت کو مس کر دیا ہے, لیکن کوشش کری تھی اس نے جماعت کو پانے کی لیکن مس ہو گئی اس کی جماعت, تو وہ انفرادی طور پر پڑھے, اس کو جماعت کا ثواب مل جائے گا, ٹھیک ہے نا. لیکن اگر یہ جو چین جماعت بنانی شروع کر دی گئی نا کہ نہیں جو آیا ہے اپنی ایک نئی جماعت بنا رہا ہے, تو اس سے ہوگا کیا کہ جو اصل جماعت ہے نا اس کی اہمیت ہی ختم ہو جائے گی, بس کوئی ضرورت ہی نہیں. جب آپ جو ہے وہ یعنی وقت کی پابندی جو ایک ہے نا کہ اللہ تعالیٰ نے نماز کو جو ہے وہ اپنے مقررہ وقت کے اندر, اور مسجد کی ایک شان ہوتی ہے, مسجد کے اندر جماعت کی ایک شان ہوتی ہے, وہ تو بالکل ہی ختم ہو جائے گی. تو ہر بندہ آ کر کے جماعت کا ثواب, چلو جی میں اپنی جماعت بنا لیتا ہوں, مجھے بھی جماعت کا ثواب مل جائے گا, ٹھیک ہے. تو بالکل ہی ڈسپلن جو ہے نا وہ مسجد کا ختم ہو جائے گا, ٹھیک ہے نا. تو اس وجہ سے ان کا اجتہاد ہے وہ یہ بھی ہے کہ بس ایک ہی, اور پھر حدیث سے بھی اس کو وہ ثابت کرتے ہیں کہ نبی علیہ السلام نے بھی کبھی دوسری جماعت مسجد کے اندر نہیں بنائی, ٹھیک ہے نا. وہ ایک مرتبہ ہوا تھا اور وہ بھی ایز این ایکسیپشن ہوا تھا کہ ایک صحابی دیر سے آئے تھے اور انہوں نے جو ہے نا وہ اپنی الگ سے جماعت جو اپنی الگ سے جو نماز پڑھ رہے تھے, تو پیچھے جو تھے نا وہ نفلی نیت باندھنے کے لیے نبی علیہ السلام نے کہا تھا, یہ کوئی تھوڑی کہ جو ہے اثر کی جو ہے وہ دوسری جماعت بنانی شروع کر دی, تیسری جماعت بنائی, یعنی. تو اس وجہ سے نا یہاں پر جو ہے وہ مستقل کی جماعتیں چل رہی ہوتی ہیں. اب یہ جو نئے لوگ آ کر کے اپنی جماعتیں بنا رہے ہوتے ہیں نا, ان میں سے اکثر ایسے ہوتے ہیں کہ جن کا حلیہ ایسا ہوتا ہے کہ یعنی بالکل داڑھی نہیں ہے, کلین شیوڈ ہے نا. کچھ لوگ جو بڑے مشائخ ہوتے ہیں وہ داڑھی منڈے کے پیچھے نماز جائز نہیں, ٹھیک ہے نا, کیونکہ اتنا زیادہ فاسق انسان جو اپنے آپ کو بنا کر کے رکھتا ہے اس کے پیچھے نماز جائز نہیں, ٹھیک ہے نا. تو کچھ اور بھی مسئلہ ہوتا ہے کہ یہاں پر ایک اور بھی انہوں نے یعنی مسئلہ بنایا ہوا ہے کہ موزے جو ہوتے ہیں نا, عام موزے جو پہنے ہوئے ہوتے ہیں, جو کاٹن ساکس ہوتے ہیں یا گارمنٹ کے جو ساکس ہوتے ہیں, ٹھیک ہے, فیبرک کے, تو اس کے اوپر جو ہے نا وہ مسا کر لیتے ہیں. وضو میں جو ہے نا اس موزے کو اتار کر کے پیر نہیں دھوتے, بلکہ عام موزے کے اوپر ہی مسا کر لیتے ہیں اور بس ہو گیا جی وضو, ٹھیک ہے نا. جبکہ ایسا پہلے نہیں تھا, ٹھیک ہے نا. تمام آئمہ کا اس بات پر اتفاق تھا کہ یا تو پیر دھونا ہے, فرض ہے پیر دھونا, یا نبی علیہ الصلوۃ والسلام خف کے اوپر جو ہے نا وہ مسا کر لیا کرتے تھے. خف ایک خاص قسم کا موزہ ہوتا تھا, لیدر ساکس جن کو عام زبان میں کہہ دیتے ہیں, ٹھیک ہے. تو خف کے اوپر مسا کرتے تھے, ٹھیک ہے. عام موزے کے اوپر مسا کرنے کی اجازت نہیں ہے, لیکن یہاں پر عام موزے کے اوپر مسا کرنا شروع ہو گئے لوگ, اور ایسے ہی بندہ آ کر کے موزہ پہنا ہوا ہوتا ہے, اس نے موزے کے اوپر مسا کیا ہوتا ہے, وہ آ کر کے جو ہے جماعت بنانا شروع کر دیتا ہے, ٹھیک ہے. تو اب وہ جماعت بھی چل رہی ہے, آپ کو اسی وقت میں نماز اگر پڑھنی پڑ گئی ہے تو اب آپ اس جماعت سے الگ جماعت بنائیں گے تو ایک فساد کا, ایک فتنے کا بڑا اندیشہ ہوتا ہے کہ جی بہت مسئلہ ہو جائے گا کہ اگر آپ اس جماعت کو چھوڑ کر کے اپنی الگ سے جماعت بنا رہے ہیں, ٹھیک ہے, اپنی الگ سے نماز پڑھ رہے ہیں, ٹھیک ہے. تو اس وجہ سے نا کچھ لوگ ایسا کرتے ہیں کہ جو ایسی کوئی جماعت ہو رہی ہے نا کہ جس کا پڑھانے والا جو ہے وہ موزہ پہنا ہوا ہے اور آپ کو بھی پتا ہے کہ اس نے موزے کے اوپر مسا کیا ہوا ہے, تو پھر وہ اس کے پیچھے جو ہے نا وہ اپنی اثر نہیں پڑھتے یا اپنی فرض نماز کوئی بھی نماز نہیں پڑھتے, بلکہ وہ نفل کی نیت باندھ دیتے ہیں اس کے پیچھے, ٹھیک ہے, نفل کی نیت باندھ دیتے ہیں. جب وہ جماعت ختم ہوتی ہے نا پھر جو ہے نا اس سائڈ پہ جا کر کے جلدی سے جو ہے وہ اپنی جو فرض نماز ان کو پڑھنی ہوتی ہے وہ پڑھ لیتے ہیں. خیر یہ ایک وجہ ہوتی ہے جس کا کہ پتہ نہیں آپ کو سمجھ میں بھی آئی, میں نے جو اتنی دیر سے بات سمجھائی ہے, क्योंकि है ये बड़ा कॉम्प्लिकेटेड समझना, ठीक है, ऐसा भी मुमकिन है कि वो ये नहीं कि असर की नमाज के पीछे जो है वो नफिल पढ़ते हैं बाद में असर पढ़ते हैं, नहीं इस वजह से नहीं, बल्कि मौजों पे मसे की वजह से जो है ना वो उस जमात के पीछे नफिल की नमाज की नीयत बांध करके पढ़ लेते हैं और बाद में जो है ना वो अपनी फर्ज नमाज पढ़ लेते हैं। बहरा कॉम्प्लिकेटेड समझता है, चले नहीं समझ में तो कोई मसला नहीं। आसिफतन, तो फरमाते हैं कि रीह आसिफा के लफ्ज मानी सख्त और तेज हवा के हैं। कुरान करीम की दूसरी आयत में इस हवा की सिफत रुखाउन से बयान की गई है, रुखाउन बयान की गई है कि जिसके मानी नरम हवा के, ठीक है, यानी इसी वाक्य को कहीं पे आसिफा की सिफत के साथ जिक्र किया है और कहीं हवा को जो है वो रुखा की सिफत के साथ जिक्र किया है। बिल्कुल ऑपोजिट मानी लगते हैं दोनों के, एक का मानी सख्त और तेज हवा और रुखा का मानी नरम हवा जिससे ना गुबार उड़े ना फिजा में तलातुम पे पैदा हो, यानी बहुत तेज हवा होती है तो उससे ना गर्दो गुबार पैदा होता है और एक आंधी किसी कैफियत पैदा हो जाती है, ठीक है। बज़ाहिर ये दो मुतजाद सिफतें हैं लेकिन दोनों सिफतों का जमा होना इस तरह से मुमकिन है, यानी जब अल्लाह ताला इसी एक मंजर को दो मुख्तलिफ अल्फाज से बयान कर रहे हैं, एक जगह पर जो कह रहे हैं कि बड़ी तेज हवा होती थी और दूसरी जगह पर फरमा रहे इसी एक मंजर के बारे में कि नरम हवा होती थी, तो ये तो बज़ाहिर इख्तलाफ हो गया कि भाई कुरान ही में एक जगह पर कुछ कहा जा रहा है दूसरी जगह पर कुछ कहा जा रहा है, तो कुरान में तो फिर इख्तलाफ तो हो ही नहीं सकता, कैसे हो सकता है कि भाई एक जगह कुछ कहें दूसरी जगह कुछ कहें एक ही वाक्य के बारे में, ठीक है। तो अब उलमा का ये काम होता है कि इन दोनों चीज़ों के दरमियान जो है ना जो बज़ाहिर बिल्कुल मुतजाद लग रही हैं, ऑपोजिट्स लग रही हैं, उलमाए कराम फिर इनमें तत्बीक करके बयान करते हैं, नहीं नहीं ऑपोजिट नहीं है ये असल में, ठीक है ना, बस एक जाहिरी तौर पर आपको ऑपोजिट लग रही है, असल में ऑपोजिट्स ये नहीं है, ठीक है। तो वही हजरत फरमा रहे हैं कि बज़ाहिर ये दो मुतजाद सिफतें हैं, उसी एक हवा की दो मुतजाद सिफतें, लेकिन दोनों सिफतों का जमा होना इस तरह मुमकिन है कि ये हवा अपनी ज़ात में बड़ी सख्त और तेज हो जिसकी वजह से चंद घंटों में एक महीने की मुसाफत तय कर सके, लेकिन कुदरत हक तआला ने उसको ऐसा बना दिया हो कि उससे फिजा में तलातुम ना पैदा होता हो, ठीक है, यानी आंधी वाली कैफियत पैदा ना होती हो। चुनाचे इसका यह हाल बयान किया गया है कि जिस फिजा में ये तख्त रवाना होता था वहां किसी परिंदे को भी कोई नुकसान ना पहुंचता था, ठीक है ना, यानी इतनी तेज हवा जो कि इतना तेजी के साथ जो है वो पहुंचा दे, यानी जेट इंजन कोई थोड़ी होता था इसके अंदर सुलेमान अलैहिस्सलाम के तख्त में कि जेट इंजन की वजह से जो है वो तख्त आगे बढ़ो, ना जो है वो पंखे लगे हुए होते थे कि पंखों की वजह से जो है वो जैसे हेलीकॉप्टर उड़ता है उस तरीके से, भाई कैसे उड़ता था, हवा उड़ाती थी इसको, हवा धक्का देती थी जैसे हवा बादलों को उड़ा रही होती है उसी तरह से इस तख्त को उड़ा रही होती थी, ठीक है। लेकिन दोनों सिफतें इनके अंदर जमा थी कि इससे जो है ना वो एक आंधी की कैफियत पैदा नहीं होती थी और बहुत तेज भी हवा होती थी, तो चूंकि ये पूरा का पूरा मामला ही मौजज़े का था, ठीक है, तो कोई मसला नहीं है इसको समझ, दोनों बातों को समझने में, ठीक है। अब एक आखिरी बात बस, आपके क्लास का टाइम खत्म हो गया है लेकिन चूंकि इसी से रिलेटेड है तो करके आज आके मेरी क्लास खत्म कर देगा, वो ये है कि देखिए ऊपर हमने पढ़ा ना कि पहले ये अहले ईमान इंसान सवार होते थे और फिर उनके पीछे अहले ईमान जिन बैठते थे, ठीक है ना, तो ईमान वालों में भी इंसान अव्वल जिन पीछे, ठीक है ना, तो भाई जब अहले ईमान जिन भी जो है ना वो अहले ईमान इंसानों से कमतर दर्जे के हैं, तो जो काफिर जिन होते हैं, शैतान जिन होते हैं, बुरे जिन होते हैं, तो वो ईमान वाले इंसानों से तो बहुत ज्यादा नीचे है ना, बहुत निचले दर्जे की मखलूक है वो काफिर जिन, ठीक है ना। लेकिन अब कितने हैं हम में से कि जिनके ऊपर जिन सवार हो जाते हैं, राइट, एक तो ये कि जब इंसान गुनाह करता है तो गुनाह क्यों करता है, जिनके असर में आकर के, है ना, लेकिन वो जिन वो बड़ा वाला जिन होता है इबलीस, ठीक है ना। तो अब इंसान जो है ना वो जब अल्लाह की नाफरमानी करता है और फिर उसके बाद वो अपनी नफ्स की वजह से एक छोटा गुनाह करता है और तौबा नहीं करता, तो फिर अल्लाह ताला जो है ना वो इतने कमतर मखलूक जो कि काफिर जिन है उसको उसके ऊपर मुसल्लत कर देते हैं, अब वो उससे खूब सारे गुनाह करवाता है। और फिर दूसरी सिचुएशन क्या होती है कि
یعنی وہی جو جادو ٹونا اور اس قسم کے جو خرافات کے اندر کتنے سارے لوگ پھنس جاتے ہیں. تو وہ بھی تو یہی ہے نا کہ جی جو کافر جن ہیں شیاطین جو ہوتے ہیں وہ جو ہے وہ سوار ہو جاتے ہیں انسان کے اوپر, جسے وہ مجنون ہو جاتا ہے اور پھر جو ہے وہ عجیب و غریب قسم کی حرکتیں ہونی شروع ہو جاتی ہیں. تو یہ دراصل جو ہوتی ہے نا وہ خالی اللہ تعالیٰ کی سزا ہوتی ہے, ہم اس کو سزا کے طور پر نہیں دیکھتے کہ بھئی ہمارے اوپر جن سوار ہو گئے یا جنہوں نے آ کر جو ہے وہ الٹی سیدھی حرکتیں کرنی شروع کر دیں, جس ہم پریشان ہو رہے ہیں تکلیف میں ہیں اور نہ جانے کیا کیا ہونا شروع ہو گیا ہماری زندگی کے اندر. ہمیں چاہیے کہ ہم اس کو جو ہے نا وہ اپنے گناہوں سے کنیکٹ کریں کہ دیکھیں ہم سے کم تر مخلوق ہے, ہم سے یعنی کمزور چیز ہے اللہ تعالیٰ کی بنی ہوئی, لیکن اللہ تعالیٰ نے اس کو ہمارے اوپر مسلط کیوں کر دیا؟ کیونکہ ہم نے اللہ کی نافرمانی کی. اپنے اوپر ہمارے اوپر کون ہے؟ اللہ تعالیٰ ہے نا, ایمان والے کے اوپر جو ہے وہ اللہ تعالیٰ ہے, ٹھیک ہے نا. تو ہم اوپر والے کی نافرمانی کرتے ہیں, اللہ تعالیٰ نیچے والوں کو ہمارے اوپر مسلط کر دیتے ہیں, ٹھیک ہے نا. اب ہم جو ہے نا اس کا علاج کیا کرتے ہیں؟ وظیفے تو عملیات, تو کچھ لوگوں کو جو ہے وہ روٹ طوطے کی طریقے سے منزلیں پڑھنے کی لت لگی ہوئی ہوتی ہے, منزلیں پڑھنا ہے جی, منزلیں پڑھنا ہے, منزلیں پڑھ رہے ہیں, گناہ نہیں چھوڑنے, گناہوں کے اوپر نظر ہی نہیں جا رہی کہ میری زندگی کتنی گناہوں سے ملوث زندگی ہے, کتنے میں اللہ تعالیٰ کی نافرمانی کر رہا ہوں, مجھے اس کے اوپر توبہ کرنی چاہیے, اللہ سے معافی مانگنی چاہیے. بالکل بھی نہیں, بس کبھی یہ وظیفہ بتا دو, کبھی وہ وظیفہ بتا دو مجھے, وہی منزل بتا دو, منزلیں پڑھ رہے ہیں, منزلیں پڑھ رہے ہیں, منزلیں پڑھ رہے ہیں. اور اگر ان کے سامنے گناہ کی بات بھی کر دو نا کہ بھائی اصل میں تو یہ مصیبت جو ہے نا یہ گناہ کی وجہ سے آتی ہے, تو ہمیں گناہوں سے توبہ کرنا چاہیے اور اپنی زندگی کی ترتیب کو بدلنا چاہیے, ناراض ہو جاتے ہیں, ناراض ہو جاتے ہیں ایک دم, اوے تم تمہاری یعنی کہتے نہیں ہیں, بندہ بندہ دیکھ کے بات کرتے ہیں, کہتے نہیں ہیں اس طریقے سے تمہاری مجال کیسی ہوئی کہ تم مجھے گناہگار بولو, خبردار جو تم نے مجھے گناہگار بولا, لیکن بالکل ہی ناراض ہو کر کے نا ایسے لوٹ کر کے جو ہے نا وہ چلے جاتے ہیں. بھائی مجھے تو وظیفے بتاؤ, ہم تو وظیفے پوچھنے کے لیے آئے تھے تمہارے پاس, گناہ کے بارے میں کوئی ڈسکشن کرنے کی ضرورت ہی کوئی نہیں. حالانکہ حقیقت جو ہے نا وہ صرف یہ ہے گناہوں کی وجہ سے یہ ہوتا ہے, وظیفے پڑھنے سے یہ مسئلے حل نہیں ہونے والے ہمارے, ٹھیک ہے, توبہ سے حل ہونے والے. اچھا آخری بات آپ نے جو لکھی تھی, سم ڈے ڈیو ٹو سم ایمرجنسی وی فیل وی فیئر دیٹ اصل نماز مائٹ بی مس ڈیو ٹو ٹریفک اور ناٹ بینگ ایبل ٹو سٹاپ آن دی روڈ اینڈ پرے, can we pray asr early in shafi time. ہاں اگر واقعی ایسی کوئی سچویشن ہے کہ جس کے اندر کے مطلب آپ کو پتہ ہی ہے, جیسے مثال کے طور پر آپ کسی پبلک ٹرانسپورٹ کے اندر سفر کر رہے ہیں جس میں کہ آپ کو پتہ ہے کہ اس نے نہیں روکنا ہے, یعنی شافی ٹائم پر ہی وہ آپ کے لیے پاسبل ہے, وہ رک گیا ہے یا پاسبل ہے کہ آپ پڑھ کر کے آپ سوار ہو جائیں, دین ہی از ناٹ گوئنگ ٹو اسٹاپ انٹل مغرب. جیسے یہاں پہ سعودی عرب میں عمومی طور پر ایسا ہوتا ہے, عمرے کے لیے جا رہے ہیں تو وہ بس والا جو ہے نا وہ بس ایک ہی دفعہ روکے گا, دوبارہ نہیں روکے گا, ٹھیک ہے. تو پڑھ بھی سکتے ہیں, یعنی ظاہر حرام تو نہیں ہے یہ چیز آپ کے لیے, اور یہ آپ مجبوری کی وجہ سے پڑھ رہے ہیں, ٹھیک ہے. ویسے تو بیٹھ کر کے بھی پڑھی جا سکتی ہے نماز, لیکن وہ اگر قیام کا پاسبلٹی ہے تو پڑھ سکتے ہیں, یعنی ایسا اتنا یہ یعنی زندگی اور موت کا مسئلہ نہیں ہے, ٹھیک ہے. تو ایسی سچویشن کی وجہ سے مجبوری میں جو کر سکتے ہیں, کوئی ایسا حرام نہیں ہو جائے گا ایسی نماز پڑھنا. بہرحال یہ مفتی آزاد والے سوال ہیں, ہم کلاس ختم کرتے ہیں, وآخر دعوانا الحمدللہ. السلام علیکم.